यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। पोखराको सूर्य दर्शन सहकारीको बचत रकम अपचालन मुद्दामा जिल्ला अदालत कास्कीमा सरकारी वकिलको जवाफी बयान सकिएको छ। जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले थुनछेक बहस सकिएकाले साँझसम्ममा इजलासबाट थुनछेकको आदेश हुन सक्ने जानकारी दिनुभयो। जिल्ला न्यायाधीश नितेश राईको इजलासमा यही पुस 16 गतेदेखि उक्त मुद्दाका सातजना प्रतिवादीहरूको थुनछेक बहस शुरू भएको थियो। आरोपी एवं पूर्व गृहमन्त्री रवि लामी छानेसहित सातजना प्रतिवादीको बहस सकिएपछि हिजो जाहेरवाला सहकारी पीड़ित पक्षका कानून व्यवसायीले जवाफी बहस गर्नुभएको थियो। आज सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता काफ्ले लगायतले जवाफी बहस गर्नुभएको छ। प्रतिवादीलाई पूर्व पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुने न्यायाधिवक्ता काफ्ले बताउनुभयो। लामी छानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोड़िएका पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशी, लीला पछाई, कृष्ण बहादुर गुरूङ, राम बहादुर खनाल लगायत जोड़िएका छन्। यही पुस 7 गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामी छाने सहित 44 जना विरूद्ध मुद्दा दायर गरेको थियो। मुगलिन मलेखु सड़क स्तर उन्नतिको क्रममा सवारी सञ्चालन नरोकिने भएको छ। गत हप्ता दिउँसोमा सवारी साधन रोकेर स्तर उन्नतिको काम गरिएको थियो। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार यही पुस 7 गतेदेखि 13 गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेर काम शुरू गरिएको हो। पर्यटकीय नगरी पोखराका तालहरूमा 53 प्रजातिका जलपन्छी भेटिएका छन्। तालै तालको शहरको रूपमा परिचित तथा रामसार सूचीमा सूचीकृत पोखराका 9 तालमा गरिएको जलपंक्षी गणनाबाट 53 प्रजातिका जलपन्छी भेटिएको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले जलवायु परिवर्तनको कारण नेपालमा बेमौसमी विपत्ति आएको बताउनु भएको छ। काभ्रे प्लाञ्चोकमा आयोजित कार्यक्रममा मन्त्री राणाले बेमौसमी विपत्तिको कारण नेपालले जनधनको क्षति बेहोर्नु परेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जनताका विकासका चाहना पूरा गर्न अनुभूत गर्ने गरी सरकार काममा जुटेको बताउनु भएको छ। आज लमजुङमा आयोजित कार्यक्रममा संचार मन्त्री गुरूङले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा संचार क्षेत्रको विकासका साथै रोजगारीका अवसर सृजना गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरू रघुजी पन्त, प्रेम सुवाल, शेरबहादुर कुवर, डाक्टर चन्द्र भण्डारी, डाक्टर तोसीमा कार्की लगायतले विश्वविद्यालयमा कुलपतिको सट्टा स्वास्थ्य विज्ञलाई कार्यकारी अध्यक्ष बनाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको सहकुलपतिको व्यवस्था हटाउनुपर्ने र सर्वसाधारणलाई सर्वसुलभ शुल्कमा चिकित्सा शिक्षा अध्ययन गर्न पाउने कुरा उल्लेख गर्नुपर्ने सुझाव पेश गर्नुभयो। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सबैको सहमतिमा अघि बढ़ेकाले यसलाई तत्काल टुंग्याउन समितिलाई आग्रह गर्नुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिएर आउँछ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड़ मचिँदा कम्तीमा 6 जनाको मृत्यु भएको छ। भागदौड़को क्रममा अन्य कैयौं भक्तजन घाइते भएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनप्रति सामाजिक सञ्जाल मार्फत समवेदना प्रकट गर्नुभएको छ। बंगलादेशका गार्मेन्ट उद्योगीहरूले नयाँ सरकारको आवागमनसँगै व्यवसायमा सुधार भएको बताएका छन्। विश्वकै दोस्रो ठूलो गार्मेन्ट उत्पादक मुलुकले महिनौ लामो हिंसाको कारण कम्पनीको उत्पादन पटक पटक रोकिएको थियो। केही महिना यता देशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। यद्यपि राम्रो सुविधा र बढ़ी तलबको माग गर्दै गार्मेन्ट फ्याक्ट्रीका श्रमिकहरूको प्रदर्शन भने जारी रहेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।